आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
विधवाको प्रभु भेटी जस तो यो जीवन प्रभु भेटी बनोस। विधवाको प्रभु भेटी जस तो यो जीवन प्रभु भेटी बनोस। मेरो जीवन विचलित न होस्, यीशु मलाई साथ दिनु होस्। मेरो जीवन विचलित न होस्, यीशु मलाई साथ दिनु होस्। विधवाको प्रभु भित्र जिउनु भन्दा मन्दिरको ढोके बन्नु असल छ। पापको पाल भित्र जिउनु भन्दा मन्दिरको ढोके बन्नु असल छ। विधवाको प्रभु हृदय जस्तो सर्वस्व दिनु अति असल छ। मलाई पनि प्रभु बनाउनु होस्, मलाई पनि प्रभु बनाउनु होस्। विधवा जस्तो स्वच्छ मनको विधवाको प्रभु भेटी जस्तो यो जीवन प्रभु भेटी बनोस्। जस्तो अन्धो कतै छुकी मनको आँखालाई खोलिदिनु होस्। बर्तीमै जस्तो अन्धो कतै छु कि मनको आँखालाई खोलिदिनु होस्, पापको खास्टोलाई फाल्नु परोस् प्रभु, आत्माको खास्टोलाई ओढ्नु छ मलाई पनि प्रभु, दया गर्नुहोस् मलाई पनि प्रभु, दया गर्नुहोस् हे मेरो रब्बी, दृष्टि पा विधवाको प्रभु भेटी जसतो, यो जीवन प्रभु भेटी बनोस्, मेरो जीवन विचलित नहोस्, यीशु मलाई साथ दिनुहोस्, विधवाको प्रभु भेटी जसतो, यो जीवन प्रभु भेटी बनो।
श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो जयमसी नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गलाती दुई अध्यायको एकदेखि चौध पदसम्म अध्ययन गर्न गइरहेका छौं। यहाँ मुख्य विषय हो प्रेतहरूसित यरूशलेममा पाउलको अनुभव, एन्टियोकमा पत्रुसित पाउलको अनुभव। पहिले हामी गलातीको व्यक्तिगत अंशको दोस्रो भागमा आएका छौं। हामीले प्रभु येशु ख्रिष्टको सुसमाचारलाई सिधै पाउल कहाँ पुगेको देख्यौं। के यो त्यही सुसमाचार थियो जुन कि अरू प्रेतहरूले परमेश्वरको ओठबाट प्राप्त गरेका थिए? हामी सुसमाचारको एकतालाई र यरूशलेममा पाउलको प्रेतहरूसँगको अनुभव हेर्नेछौं। हामी सुसमाचारको सम्पर्क र यरूशलेमको कलिसिया मण्डलीले पाउलको सुसमाचारलाई स्वीकृत गरेको कुरा हेर्नेछौ। यहाँ पहिला हामी हेर्नेछौ यरूशलेममा पाउल प्रेतहरूसितको अनुभव। गलाती दुई अध्याय एक पदमा भनिएको छ, तब चौध वर्षको अवधिमा बर्नबाससँग तितसलाई पनि मेरो साथमा लगेर म फेरि यरूशलेमतर्फ उक्ले। पावल तितसलाई उसको साथ लिनु यो एक नमज्जाको कुरा भयो। तितस जवान प्रचारक र अन्य जाति थिए। म यो विश्वास गर्छु यरूशलेममा यो एक पहिलो महासभा थियो जुन प्रेरित पन्ध्र अध्यायमा उल्लेख छ, र त्यस महासभामा मानिस परमेश्वरको अनुग्रहद्वारा उद्धार पाउँछ या तिनीहरू मोसको व्यवस्थाको मुनि आउनुपर्छ भन्ने प्रश्नलाई स्पष्ट गर्नु थियो। एक नम्बर प्रदर्शनको रूपमा पाउलसँग त्यहाँ तितस भन्ने व्यक्ति थियो। तितस खतना गरिएको व्यक्ति थिएन। के उसलाई खतना हुन जोर गरिनुपर्छ? यो एक महत्वपूर्ण विषय थियो। हेर्नुहोस्, यहुदीवादीहरू चारैतिर यसो भन्दै गइरहेका थिए कि यरूशलेममा रहेका मण्डलीमा कलिसिया त्यो सबै ख्रिष्टमा विश्वासीहरू मोसको व्यवस्थाको अन्तर्गत हुनुपर्छ। यरूशलेमका कलिसियाको सबै मानिसहरू जुन चाहिँ यहुदी कलिसिया थियो निश्चित रूपमा व्यवस्थामुनि थिए। तिनीहरूमध्ये धेरै अझैसम्म पनि मन्दिरमा उपासना गर्न जान्थे। वास्तवमा त्यो मसीहहरूको भेला हुने स्थान हुनु पर्ने थियो। पाउल र बर्नबास त्यहाँ व्यवस्था र अनुग्रहको औपचारिक कुरालाई लिएर आए। दुई पदमा भनिएको छ, प्रकाश भए बमोजिम गरी उक्ले र जुन सुसमाचार म अन्य जातिहरूमा प्रचार गर्छु सोही तिनीहरूका सामने पेश गरे। कतै व्यर्थमा दगुरे कि व्यर्थमै दगुर्नु पर्ने नहौ भन्ने विचारले प्रतिष्ठित व्यक्तिहरू कहाँ चाहिँ एकान्तमा गए। दुई पदमा हामी यो पढ्छौं, पाउलले महसुस गरे कि यदि उसले अरू प्रेरितहरूभन्दा भिन्नै सुसमाचार प्रचार गरिरहेका थिए भने त्यहाँ केही मौलिक रूपमा गल्ती छ। पाउलले स्वीकार गर्न तयार थिए, यदि मैले भिन्नै सुसमाचार प्रचार गरिरहेको थिए भने म गलत थिएँ भन्ने कुरामा। म व्यर्थमा दौड़े, मैले निश्चित रूपमा गलत जानकारी दिएँ, यो कुरा ऊ स्वीकार गर्छन्। त्यसकारण पाउल यरुसलेम जान्छन् र प्रेतहरूसित त्यहाँ त्यो सुसमाचारको बारेमा बताउँछन् र 3 र 4 पदमा भनिएको छ, तर मेरो साथमा हुने तितसलाई ग्रीक भए तापनि खतना हुनु पर्छ भनेर कसैले कर लाएन। खतनाको यो कुरा उठ्यो किनकि कति झुट्टा भाइहरू हाम्रो दलभित्र गुप्त रूपले पसिकन ख्रिष्टमा भएको हाम्रो स्वतन्त्रताको सेवा गरी हामीलाई बन्धनमा ल्याउन चाहन्थे। जहाँ जहाँ पाउलले प्रचार गरिरहेका थिए त्यहाँ त्यहाँ भेष बदलेर केही मानिसहरू कलेसियाभित्र आए। वास्तविक रूपमा तिनीहरू विश्वासी थिएनन्। तिनीहरू सिर्फ विश्वासीहरूको ख्रिष्टमा जुन स्वतन्त्रता थियो त्यसको भेद लिन आएका थिए। त्यहाँ तिनीहरूले त्यो जवान प्रचारक तितसलाई पाए जो एक ग्रीक थिए र पाउलले उसलाई खतना हुनको लागि करकाप गरेका थिएनन्। त यरुसलेमका कलिसियाहरूको विषयमा के निर्णय लिने त वा के निर्णय लिने छ? पाउल भन्छन् तिनीहरूले उसलाई खतना हुनको लागि कर गरेनन्, तिनीहरूले झुट्टा भाइहरूलाई तिनीहरूको कुरा सुनेनन्। यदि तिनीहरूले त्यसो गरेको भए परमेश्वरको आत्माले र ख्रिष्टले गराएको स्वतन्त्रताको आनन्द नउठाएर हामी ठिक मसाको व्यवस्थाको बन्धनको पछि राखिएको हुने थियो। 5 पदमा भनिएको छ, 5 पदमा सुसमाचारको सत्यता तिमीहरूको लागि सुरक्षित रहोस् भनेर तिनीहरूको सामुने हामी एकै पलका निम्ति पनि झुकेनौ। पाउल आफ्नो हतियार लिएर खड़ा भए। ती झुट्टा भाइहरूले भने त्यो मानिस तितस जो यहाँ कलिसियाको सभामा छन् र व्यक्ति विशेष रूपमा ती सबै यहुदीहरू थिए, त्यहाँ खतना भएका सबै थिए तर तितसै त्यहाँ खतना नभएका एक व्यक्ति थिए। पाउल भन्छन् उनी खतना गरिने छैनन्, ऊ तिमीहरूमध्ये तिमीहरू जतिका एक विश्वासी हुन्, ऊ व्यवस्थाबाट अलग रहेर पनि विश्वासद्वारा उद्धार पाएका छन्। उद्धारको निम्ति उसले व्यवस्थाको कुनै भाग पनि अनुसरण गर्ने छैनन्, पछ्याउने छैन। यो एक जबरजस्त सामना त्यो पाउलले लिइरहेका थिए, गरिरहेका थिए। अनि 6 पदमा भनिएको छ, प्रतिष्ठित देखा पर्ने व्यक्तिहरू जो थिए र तिनीहरू जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको मन पक्ष गर्नुहुन्न, तिनीहरूले मेरो सन्देशमा केही थपिदिएन। मित्र, पाउल भन्छन् हामी प्रेरितहरूसित बस्यौं, कमसे कम पाउल प्रेरितहरूसँग बसे र म ठान्छु वर्णवास र तितस पनि त्यहाँ थिए र सुसमाचार सूचित गर्यौं। तिनीहरूले भने, दाई पाउल, अहिले हामीले यस प्रतिवेदन सुन्दै आइरहेका छौं, हामीलाई बताउनुहोस् तपाईँले के प्रचार गर्नुहुन्छ। र पाउलले तिनीहरूलाई सबै कुरा जे कुरा प्रचार गर्थे बताए र पाउलले पत्ता लगाउँछ कि ती प्रेतहरूले उसले जे प्रचार गरिरहेका थिए त्यसमा केही पनि जोड्ने कुरा थिएन, थप्ने कुरा थिएन। ऊ परमेश्वरको अनुग्रह प्रचार गरिरहेका थिए, तिनीहरू परमेश्वरको अनुग्रह प्रचार गरिरहेका थिए। तिनीहरू पूर्ण रूपमा सहमतिमा भएको कुरा पत्ता लगाउँछन् र तिनीहरू सबै एकै सुसमाचार प्रचार गरिरहेका छन्। यो महान कुरा हो। अनि 7 पदमा भनिएको छ, तर झन उल्टो तिनीहरूले देखे कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्न अभिभार मलाई दिइएको थियो, जसरी खतनाहरूलाई सुसमाचार प्रचार गर्न अभिभार पत्रुसलाई दिइएको थियो। हामी बुझ्दछौं कि त्यहाँ दुई प्रकारका सुसमाचार, पत्रुसको सुसमाचार र पाउलको सुसमाचार थिएन। त्यहाँ दुई प्रकारका सुसमाचार थिएन। यी मानिसहरू पूर्ण सहमतिमा थिए। खतनाको सुसमाचार र बेखतनाका सुसमाचार त्यस समूहहरूलाई दर्शाउँछ जसका सुसमाचार गइरहेको छ। अन्य जातिहरूको बारेमा पाउल बताइरहेका छन् र बेखतनाहरूको बीचमा जानको लागि बोलाइएका थिएनन् उसलाई। पत्रुस उसको आफ्नै यहुदी दाजुभाइहरू जो खतना थिए उनीहरू कहाँ बीचमा जान बोलाइएका थिए। अनि 8 पदमा हामी पढ्छौं, परमेश्वर जसले पत्रुसको प्रेरितपनद्वारा खतनाहरूको बीचमा काम गर्नुभयो मद्वारा पनि अन्य जातिहरूको बीचमा काम गर्नुभयो। मित्र, अवश्य कुनै पकवानको प्रमाण सधैँ चाख्ने काममा गरिन्छ वा खाने काममा गरिन्छ। कस्तो परिणाम तिनीहरूले प्राप्त गरिरहेका थिए जब पत्रुसले सुसमाचार प्रचार गरे, धेरै कम मानिसहरू उद्धार पाएका थिए। जब पाउले सुसमाचार प्रचार गरे, धेरै कम मानिसहरू उद्धार पाएका थिए। तिनीहरू दुवैजना एकै सुसमाचार प्रचार गरिरहेका थिए। मित्र, अब यस सिद्धान्तलाई तल जहाँ हामी रहन्छौ त्यहाँ ल्याउ। कुनै ख्रिस्टियन कामको खास जाँच पदोन्नति होइन, तर यसले पाउने परिणाम चाहिँ वास्तविक जाँच हो। परमेश्वरको जनहरू यस कुरामा धेरै निश्चित हुनुपर्छ कि तिनीहरूले त्यस्तो सेविकाईलाई सहायता गरिरहेका छन् जुनले परिणामहरू प्राप्त गरिरहेको छ। यदि यसले परिणामहरू प्राप्त गरेको छैन भने यस संसारमा यसलाई किन सहयोग गर्ने? नौ पदमा भनिएको छ, याकुब, केफास र युहन्ना जो मण्डलीका खम्बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बर्णबासलाई संगतिको दाहिने हात दिए। हामी अन्य जातिहरू कहाँ जाने र उनीहरू चाहिँ खतनाहरू कहाँ जाने भन्ने निश्चय गरे। प्रेतहरूले पालको प्रेतवालाई प्रेतपनलाई स्वीकार गरे र संगतिको दाहिने हात, अमित्र, संगतिको ग्रीक शब्द हो कोइनोनिया, जुन सुसमाचारको एक महान शब्दहरू र एक व्यक्तिगत सम्बन्धको उच्च अभिव्यक्त हो। यसको मतलब हो ख्रिष्टको कुरालाई बताउनु। अनि पद दशमा भनिएको छ, केवल उनीहरूको यही इच्छा थियो कि गरीबमाथि हाम्रो सम्झना रहोस्। त्यसो गर्न म पनि उत्सुक थिए। केवल यही मात्र तिनीहरूको इच्छा थियो कि गरीबहरूमाथि हाम्रो सम्झना रहोस्। मित्र, पौल पछिबाट वापस यरूसलेममा गरीब सन्तहरूलाई भेटीहरू लिएर आए, किनकि त्यो कलिसियाको सतावट भोगिरहेको थियो त्यो कलिसिया मण्डलीले, र दुखित अवस्थामा थिए तिनीहरू, दरिद्र अवस्थामा गएका थिए। पौल आफैले उसको बदलाव हुनभन्दा अघि धेरै गरेर त्यस मण्डलीमा सतावट शुरू गरेकोले गर्दा ऊ आफ्नै हातहरूद्वारा यरूसलेममा कलिसियाको लागि उपहार ल्याउन चाहन्थे। यो सामाजिक सेवा थियो। यो याद राखौं कि एउटा कुरा, हामी मौलिकवादीहरू यस क्षेत्रमा या यस क्षेत्रका वास्तविक सेवाको अभावको दोषी छौ। हामी सुसमाचारको बारेमा कुरा गर्छौ तर सामाजिक सेवामा होइन। याकुब उसको व्यक्तिगत पत्रमा भन्छन् 2:15-17, यदि कोही भाइ या बहिनी झुत्रे झाम्रे छ र त्यसलाई दिनुहको खानालाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई शान्तिसँग जाऊ तातो भएर पेटभरि खाऊ भनेर मात्र भन्दछ तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिँ तिमीहरू दिँदैनौ भने यसबाट के लाभ? यसै गरी विश्वास पनि कामरहितको छ भने त स्वयं मरेको तुल्य हुन्छ। तब त्यहाँ यरूसलेममा हुने प्रेतहरूले भने, अब दाजु पाउल, गरीब समूहलाई सहयोग गर्न चाहिँ कहिले नभुल्नुहोला। पाउलले भने, त्यही त कुरा मेरो मनभित्र पनि सधैँ उठिरहेको हुन्छ, जुन चाहिँ म गर्न अति नै धेरै उत्सुक छु। प्रिय श्रोताहरू, हामीले पाउलको जीवनको व्यक्तिगत अंशमा उसको अरबियामा परमेश्वरसँगको अनुभव र उसको यरूसलेममा प्रेतहरूसँगको अनुभवलाई हेर्यौं। अब हामी एन्टियोकमा पाउलको सिमोन पत्रुसँगको अनुभवलाई हेर्नेछौ। मलाई यो भाग धेरै राम्रो लाग्छ। अधिकांश एन्टियोकका कलिसिया एक युनानी वा ग्रीक कलिसिया थियो। यद्यपि यो यहुदी र ग्रीक मिसिएका सदस्यका झुण्डहरू भए तापनि शुरूमा कसरी कलिसिया क्रियाशील भयो भन्ने कुरा विचार नगरुन्जेल त्यहाँ के भयो त्यो भन्ने कुरा हामी बुझ्ने छैनौ। तिनीहरूको एक प्रेम भोज थियो जुन प्रभु भोजको सम्बन्धमा राखेका थिए। यस विषयमा पाउल पहिलो कोरन्थीमा धेरै कुरा बताउँछन्। पहिलेका विश्वासीहरू प्रभु भोज उत्सव मनाउनुभन्दा पहिले एक साँझ भोजन प्रेम भोजमा आउँथे। जब अन्य जातिहरूले उद्धार पाए, एक समस्या खड़ा भयो। यहुदीहरूको समूह जो कहिले प्रतिमा पूजालाई चढ़ाएको कुरा खाँदैनथे। अन्य जातिहरू प्रतिमा पूजकहरू थिए र तिनीहरू पहिले प्रतिमा पूजालाई चढ़ाएको मासु खान आदि थिए। तिनीहरू सुंगुर अनि अरू जनावरहरू पनि खान्थे, जसको मूसाको व्यवस्थामा अपवित्र भनी विचार गरिन्थ्यो। यसले तिनीहरूलाई केही पनि फरक गराएनन्, किनकि तिनीहरू त्यसै बाटोमा पालन पोषण भएका थिए। यहुदी ख्रिस्टियनहरूलाई अप्रसन्न हुनबाट बचाउन के गरिनेछ त वा के गरिने थिए? एन्टियोकका दुईवटा मेच राखिएको थियो, एउटा यहुदी मेच, अर्को चाहिँ अन्य जाति मेच। पाउले अन्य जातिको मेचमा खाए, यद्यपि ऊ एक यहुदी भए पनि उसले युनानीहरूसँग खाए, किनकि यसले सिकाए कि तिनी मासु खाऊ या नखाऊ यसले केही फरक पार्दैन। कुनै पनि कुरा खाने कुराले तिमीलाई परमेश्वरको सामुने दोषी तुल्याउने छैन। जब पत्रुस माथि एन्तियोकमा पाउललाई भेट्न आए, यो उसको निम्ति नयाँ अनुभव थियो, किनकि यद्यपि पत्रुस ख्रिष्टमा विश्वास गरेर आए तापनि व्यवस्था अनुसार उसले कहिले अपवित्र थोक खाएका थिएनन्। याद गर्नुहोस्, कर्नेलियसको घरमा जानभन्दा पहिले जप्पामा भएको घरको छतमाथि पत्रुसले परमेश्वरलाई के भने? उसले स्वर्गीय खोलिएको दर्शन देखे र एक चादर तल आइरहेको थियो जसमा सबै प्रकारका अपवित्र जन्तुहरू पनि थिए। प्रेरित 10:13-15 पदमा भनिएको छ, र त्यहाँ उसलाई एक आवाज आयो, उठ पत्रुस, मार र खा। तर पत्रुसले भने, त्यसको म गर्दिन प्रभु, किनकि मैले कहिले कुनै अपवित्र र अशुद्ध चीज खाएको छुइन। दोस्रो पटक फेरि आवाज उसका आयो, जसलाई परमेश्वरले शुद्ध बनाएको छ त्यसलाई अपवित्र नभन। पत्रुस जब ऊ एन्तियोकमा पाउल कहाँ भेट्न आए, ऊ केही सालदेखि विश्वासी थिए, तर अझसम्म ऊ यहुदीहरूको खानपानको आदर्शको पक्ष रहेका थिए। जब पत्रुस कलिसियामा आए, उसले त्यहाँ एक अन्य जाति मेच र अर्को यहुदी मेच देखे। यहाँ पत्रुसको प्रतिक्रिया हेर्नुहोस्, 11-12 पदमा भनिएको छ, तर जब केफास एन्तियोकामा आए, तब मैले उसलाई खुलाम खुला विरोध गरे, किनकि उनी दोषी थिए। याकुबले पठाएका मानिसहरू आउनभन्दा अघि उनले अन्य जातिहरूको साथमा खाने गर्दथे, तर जब तिनीहरू आइपुगे, तब उनी अन्य जातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए। मित्र, अहिले सम्भवत यो नै भएथ्यो, जब खानाको समय भयो, सिमोन पत्रुस यहुदी मेचमा गए, जहाँ पाउल अन्य जातिको मेचमा गए। पत्रुसले यो ध्यान दिए कि अन्य जातिको मेचमा सुँगुरको मासु भुटेर राखिएको छ। रात्रिभोजको पछि पत्रुस पाउलसँग सामेल भयो र बाहिर केही समय घुम्न गए। पत्रुसले भने, मैले यो देखे कि तिमीले अन्य जातिको मेचमा खायौ। मैले खाए, पाउलले यसरी उत्तर दिए, र फेरि पत्रुसले सोधे, मैले यो पनि देखे कि तिमीले सुँगुरको मासु पनि खायो, के यो ठिक हो? मैले यो कहिले चाखेको छुइन। पाउलले भन्यो, यो स्वादिष्ट हुन्छ। तब पत्रुसले सोध्यो, के तिमी सोच्दछौ यदि मैले त्यहाँ खाए भने उचित हुनेछ? र पाउलले भन्यो, यो मेरो बुझाइ हो कि हामी बिहानको खाजामा सुँगुरको राम्रो किमा पाउनेछौ, किन तिमी यसलाई प्रयास गर्दैनौ? तब जब बिहान ऊ खाजामा आए, ऊ अन्य जातिको मेचमा गए, अनिच्छुक हुँदै भन्दा पनि डराउँदै बसेर सुँगुरको किमा लिए। यसलाई उसले चाखेपछि उसले पाउललाई भने, यो स्वादिष्ट छ, होइन त? पाउलले भन्यो, निश्चय नै, वास्तवमा भन्नु नै पर्यो भने त्यसो त अनुग्रहको युगमा चाहे तपाईँ खानुहोस् या नखानुहोस् यसले केही भिन्न बनाउँदैन, फरक गर्दैन। मासुले वा कुनै खानेकुराले तपाईँलाई परमेश्वरमा दोषी गर्ने छैन। तब सिमोन पत्रुसले भने, यो रात म यहीँ रहनेछु र म जान्दछु यो रात तिमीहरू सुँगुरको सुकुट्टी खानेछौ, म त्यसलाई चाख्न चाहन्छु। तब रात्रिभोजको समय पत्रुस अन्य जाति मेचतिर हतारिँदै लाग्दै गर्दा उसले यरुसलेम कलिसियाका केही गुरूजनहरूलाई अगुवाहरूलाई देख्छन्, त्यहाँ भेटघाटको निम्ति आएथे। तब सिमोन पत्रुस अन्य जातिको मेचमा नगएर तुरन्तै घुमेर यहुदी बीचतिर गए र सानो कुकुरलाई बाँधेर राखेको जस्तै बसे। पाउले उसलाई त्यो गरेको देखे, अनि यो नै 13-14 पदमा भनिएको छ, अरू बाँकी यहुदीहरूले पनि त्यस्तै कपटपूर्ण काम गरे, यहाँसम्म कि तिनीहरूको कपटपूर्ण व्यवहारले गर्दा बर्नबास पनि भड्केर गए। तर जब सुसमाचारको सत्यता बमोजिम तिनीहरू नचलेको मैले देखे, तब तिनीहरू सबैको सामुने मैले केफासलाई भने, तपाईँ यहुदी भइकन यहुदी जस्तो नभई अन्य जातिहरू जस्तै चल्नुहुन्छ भने अन्य जातिहरूलाई यहुदी जस्तै जिउन कसरी कर लगाउनुहुन्छ? मित्र, यहाँ हामी देख्छौ कि पत्रुसको निम्ति कुनै पनि एकमा, चाहे यहुदी या अन्य जाति मेचमा खान पूर्ण स्वतन्त्र र उचित कुरा थियो। तर अन्य जातिको मेचमा खाएपछि यरुसलेमबाट आएको अगुवाहरूको डरले यहुदी मेचमा जान्छन्। उसको क्रियाकलापद्वारा यो बताइरहेका छन् कि अन्य जातिहरूको बीच मा खान वा तिनीहरूको मेच गलत हो र यहुदी मेच चाहिँ ठिक हो। अहिले यरूसलेमबाट आएका ती अगुवाहरू कठोर विधिवादी थिए र अनुग्रहको अन्तर्गत त्यो तिनीहरूको अवसर थियो। मलाई कुनै आपत्ति छैन आजको ती जनसमूहको बीचमा जो महसुस गर्छन् कि तिनीहरूले कुनै मासु खानु हुँदैन, यसमा मलाई कुनै आपत्ति छैन, तर तिनीहरूले पनि म जे खानलाई चुन्छु त्यो खानमा मलाई स्वतन्त्र दिउन्। निसंकोच म आफ्नै स्वास्थ्यको कारण धेरै मासुहरू खान्न र विभिन्न प्रकारको मासुहरू म त्यति लिँदिन, तर धर्मको कारणले भने बिल्कुल होइन। सिमन पत्रुस उसले ख्रिष्टमा पाएको स्वतन्त्रताबाट फेरि पछि यहुदीवादमा फर्के। सबैभन्दा पहिले पाउलको डाटाईले यो देखाउँछ कि व्यवस्था पालन गर्ने कामको असंगतको यदि सिमोन पत्रुसलाई अन्य जाति विश्वासीहरूले जस्तै जिएको जिउन उचित थियो भने किन उसले अन्य जातिहरूलाई यहुदीले जस्तो जिउन माग गर्दछ? के उसले त्यही नै भनिरहेको छ जब उसले अन्य जातिको मेचलाई छोडेर यहुदी मेचमा भाग लिन गए? यदि अन्य जाति व्यवस्थाबाट अलग रहेर अनुग्रह मुनि जिएको पत्रुसलाई राम्रो उचित थियो भने के यो अन्य जाति स्वयंको लागि खराब थियो र? यदि सिमोन पत्रुसलाई व्यवस्था बाहिर जिउन स्वतन्त्र थियो भने के अन्य जातिलाई पनि त्यसै गर्नु विधिसंगत थिएन र? अर्को दिनमा हामी देख्छौं पाउलले विश्वासद्वारा मात्र धर्मी हुने कुराको बारेमा कुरा गर्नेछ, न कि व्यवस्था वा कुनै कुरा पालनद्वारा, त्यो हेर्नेछौ। प्रभु वचन अध्ययनमा धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।